والله الذي أرسل الرياح فتسير سحابا فسقناه إلى بلد ميت فأحيينا به الأرض بعد موتها كذلك النشور. اور اللہ تعالیٰ وہ ہے جو بھیجتا ہے ہواؤں کو کہ وہ اٹھا لاتی ہیں بادل کو، پھر ہم لے جاتے ہیں بادل کو مردہ شہر کی طرف، پھر ہم زندہ کر دیتے ہیں اس بادل کے میں سے زمین کو اس کے مردہ ہو جانے کے بعد. تو کیا ثابت ہوا؟ کذالک النشور، اسی طرح قبروں سے اٹھایا جائے گا. مکہ والے مرنے کے بعد دوبارہ جی اٹھنے کے منکر تھے، ان کا خیال کیا تھا کہ ہم اس طریقے سے اللہ سبحانہ تعالیٰ کی اس دنیا میں موجود تو ہیں لیکن مرنے کے بعد دوبارہ جی اٹھنا یہ ہماری عقل میں نہیں آتا. دیکھا جائے تو حقیقتاً عقل میں تو یہ واقعی نہیں آتا، لیکن اس سے بھی ایک بڑی بات عقل میں جو نہیں آتی وہ انسان کی اس دنیا میں پیدائش اور اس کا اس دنیا میں بڑھنا ہے. ایک بچے کو اگر ہم دنیا میں پلتا بڑھتا چلتا پھرتا دیکھیں اور پھر بھی کوئی یہ کہہ دے کہ اللہ تعالیٰ مرنے کے بعد دوبارہ کیسے زندہ کرے گا، تو یہ کسی انسان کے ناسمجھ ہونے کے ساتھ ساتھ بہت بھولا ہونے کی بھی دلیل ہے. تو اللہ تعالیٰ نے ہواؤں اور بادلوں کے ذریعے مردہ زمین یعنی بنجر زمین کو سرسبز ہوتے دیکھ کر مرنے کے بعد دوبارہ جی اٹھنے کی دلیل دے دی. اس سے پتہ چلتا ہے کہ ایک انسان کو کائنات کے اندر ہونے والی چیزوں سے اپنے دنیا کے اندر دوسرے معاملات کے ساتھ بھی ریلیٹ کر لینا چاہیے، اور اس کے نتیجے میں ایک انسان پھر اپنے بہت سارے مسائل کو حل کرتا ہے. روایت میں آتا ہے کہ قیامت کے بعد ایک بہت بڑی بارش ہوگی، یعنی جب پہلا سور پھک جائے گا لوگ مر جائیں گے سارے، تو اس کے بعد اللہ کو پتہ ہے کتنا عرصہ تک بارش رہے گی. جب وہ بارش زمین پہ پڑے گی تو پوری زمین پہ پانی ہوگا، اور مرنے کے بعد ہم سب کا پورا جسم اگر گھل بھی جائے، جو کمر کا مہرہ ہوتا ہے آج کے دور میں اگر آپ تھوڑا سا دیکھیں تو اسپائنل کارڈ جو اندر ایک پیچھے ہمارے راڈ سا ہوتا ہے، تو ایک اندر چھوٹی سی ایسی چیز ہوتی ہے، ایک آپ یہ کہہ سکتے ہیں کہ ایک سلٹ یا ایک چھوٹی سی ڈائی، کوئی جیسے ایک پینی ایک روپے کی طرح کی کوئی چیز یا کوائنس جو ہوتے ہیں، یہ جو ہے یہ باقی رہتی ہے. اور آج سائنس نے اس چیز کو واقعی ثابت کیا کہ ہمارے جسم کا وہ حصہ جو ہے اس کو مٹی نہیں کھاتی، ڈیزالو نہیں ہوتا. دنیا میں جتنے لوگ پیدا ہوئے ان سب کی وہ ڈائز اور ان سب کے وہ چیزیں زمین کے اندر مکس ہوئے ہوئے ہیں. جب قیامت کے بعد بارش آئے گی تو سب اس ایک ڈائی سے اس طرح اگیں گے جیسے بیچ میں سے پودا اگتا ہے. اللہ کے لیے کیا مشکل ہے؟ کذالک النشور. اور جس کو نہیں یقین آتا پھر وہ تھوڑا سا انتظار کر لے، بہت زیادہ دیر تو اب لگتا ہے کہ رہ بھی نہیں گئی، اور وہ وقت تو قریب ہی ہے کہ اللہ سبحانہ تعالیٰ لوگوں کو زندہ کرے گا. دوسرا، اس آیت میں ایک بڑا خوبصورت سبق ہے کہ ہوائیں بادلوں کو اٹھائے پھرتی ہیں، پھر ہم اسے ایک اجاڑ علاقے کی طرف لے جاتے ہیں اور اسی زمین کو جلا اٹھتے ہیں. یہی کام لوگوں کے روحانی غذا کے طور پر بھی ہوتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں پیدا ہوئے، وہاں سے علم کا چشمہ پھوٹا. آپ کی زندگی میں صحابہ کرام آپ سے خوب فیض لیتے رہے، ہر ممکن حد تک انہوں نے آپ سے وہ لے لیا جو ان کو لینا تھا، اور اس کے بعد آپ کے بعد سے لے کر ہر صحابی کی زندگی تک وہ جہاں تک اس پانی کو لے جا سکتا تھا لے گیا اور پیاسی انسانیت کی پیاس کو بجھایا. تو یہ بھی ایک فطرت کا اصول ہے کہ بادل بنتے کہیں ہیں اور برستے کہیں ہیں. آج کے دور میں بھی آپ دیکھیے تو پوری دنیا میں علم سکھانے والی جگہیں جہاں بہت بڑے علماء کرام تیار ہوتے ہیں وہ چند ایک ہی ہوں گی، جہاں سے آپ ایک پورے علم کے کنویں سے اس کو تشبیہ دیتے ہوئے لے سکتے ہیں، لیکن لوگ پوری دنیا سے جاتے ہیں سیکھتے ہیں. اور آج کل تو کمیونیکیشن اتنا آسان ہو گیا کہ جس کے بعد کچھ مشکل ہی نہیں لگتا. تو اسی طرح سے علم بھی پھیلتا ہے. ہر بندہ اگر اپنے آپ کو ایک ایسی چھوٹی سی نالی تصور کر لے جو بارش کے پانی کے بعد بہہ نکلتی ہے، تو کم از کم اپنے گھر کو تو سیراب کر سکتا ہے. اس کے بعد فرمایا من کان یرید العزت، جو کوئی عزت کا طالب ہو. ہے کوئی ہم میں سے؟ میرا خیال ہے اس کا جواب یہ ہوگا کہ کون نہیں ہے. انسان کی جیسے دوسری بھوک ہوتی ہیں، اس کی طلب ہے کھانا پینا سونا جاگنا، اسی طرح ایک انسان کی بہت بڑی طلب عزت کی بھی ہے. جانوروں میں عزت کی کوئی طلب نہیں ہے. انا جس کو کہتے ہیں ایگوسٹک ہونا، جانوروں میں اس کی کوئی ارچ نہیں ہے، कोई जानवर अपने आप को बड़ा नहीं करना चाहता, मनवाना नहीं चाहता, वरना तो आप इतने खूबसूरत परिंदों को हर वक्त शीशे में बनता सजता देख लें, कोई ऐसा नहीं है। सिर्फ ये चीज़ भी अल्लाह सुबहान ताला ने इंसानों के अंदर रखी। अल्लाह ताला ने उसी चीज़ को पॉइंट बनाते हुए कहा कि देखो जिस चीज़ के पीछे तुम फिरते हो, असल में मक्का वाले जो थे उनकी अल्लाह के नबी के साथ दुश्मनी की एक बहुत बड़ी वजह इज़्ज़त की तलब थी। बड़े बड़े सरदारों का ये ख्याल था कि अगर हमने मोहम्मद सल्लम की बात मान ली तो हमारी बड़ाई ख़त्म हो जाएगी, हमारा असर व रसूख ख़त्म हो जाएगा, हमारी इज़्ज़त जो बनी हुई है वो बिल्कुल पाँव में पड़ जाएगी, लिहाजा हम इसको छोड़ देते हैं। अल्लाह ताला कहते हैं मन का न युरीदुल इज़्ज़त, और जिसको इज़्ज़त चाहिए तो वो खूब जान ले, फलिल्लाहिल इज़्ज़त जमीया, कि हर किस्म की इज़्ज़त तो अल्लाह ही के लिए है। अल्लाह के लिए इज़्ज़त कैसे है? क्योंकि अल्लाह ताला अल अज़ीज़ है, अल्लाह की ज़ात ग़ालिब है। अगर आप देखें ना इज़्ज़त, हमारे यहाँ तो इसमें ता का लफ्ज़ आ जाता है ना, लेकिन ऐन ज़ा ज़ा इसका रूट है इज़्ज़त। अल्लाह ही के पास इज़्ज़त है, मुराद क्या है कि अल्लाह के दीन पे चल के अल्लाह की बात मान के असल में इंसान को इज़्ज़त मिलती है। इसके बग़ैर इज़्ज़त का कोई सवाल भी नहीं उठा सकता। अल्लाह की बात अल्लाह के हुक्मों को मानते हुए इंसान लेगा। दुनिया में जिसको इज़्ज़त मिली वो अल्लाह के वजह से मिली। सूरत आल इमरान में हम पढ़ चुके कुलिल्लाहुम्मा मालिकल मुल्की तूतिल मुल्क मन तशा व तो इज़्ज़ु मन तशा व तो ज़िल्लु मन तशा। इज़्ज़त जिसको चाहता है देता है, जिसको चाहता है जलील करता है। और हकीकत यह है कि अगर आज के दौर में हम इंसानों को देखें तो बहुत सारे लोग जो हैं वो अल्लाह की बात को सिर्फ इसलिए भी नहीं मानते कि मेरी इज़्ज़त ख़राब होगी, मैं सर पे दुपट्टा लूँ क्या इज़्ज़त रह जाएगी मेरी, मैं तो दो कौड़ी की हो जाऊँगी अगर मैंने इस्लामी रंग रूप इख्तियार कर लिया, और अगर इस्लाम के मुताबिक तिजारत कर ली तो मेरे पास तो पैसे नहीं रहेंगे, ये घर तो मेरा चला जाएगा और मैं इस बड़े घर की बजाय एक छोटे से अपार्टमेंट में आ जाऊँगी, क्या इज़्ज़त रहेगी। आप देखें तो ख़ुद कलामियाँ होती रहती होंगी हर एक के दिलों के अंदर इस तरह की आयात को पढ़ने के बाद, तो अल्लाह ताला कह रहे हैं गम ना करो। सूरत हुजरात में अल्लाह ताला फरमाते हैं इन अकरमकुम इंदल्लाही अतकाकुम, तुम में से सबसे ज़्यादा इज़्ज़त वाला जो है वो कौन है? जो मुत्तकी है, जिसको अल्लाह का खौफ है, जो अल्लाह ताला की ज़ात को महसूस करता है अपने इर्द गिर्द, जिसको ये पता चल जाता है कि अगर मैंने अल्लाह को नाराज़ कर दिया तो सारी दुनिया उस मेरे से राज़ी भी हो जाएगी तो मुझे कुछ फ़ायदा नहीं होगा, एक कतरा बराबर मेरी इज़्ज़त की कमी या ज़्यादती लोग कर नहीं सकेंगे। इलैही यसअदुल कलिमुत्तय्यिब, उसी की तरफ चढ़ता है पाकीज़ा कलाम, वल अमलु सालिहु यरफाउहु, और नेक अमल पाकीज़ा कलाम को बुलंद करता है। यरफाउहु में हु की ज़मीर कलिमत तय्यब की तरफ है, उसी की तरफ चढ़ता है पाकीज़ा कलाम और नेक अमल बुलंद करता है उस कलाम को। और इसके बरक्स वल्लज़ीना यमकुरूनस सय्यिआति लहुम अज़ाबुन शदीद, और जो लोग फरेब कारियाँ करते हैं बुरे कामों के लिए उनके लिए शदीद अज़ाब है। वह मकरू उलाइका हुवा यबूर, और इनका मकरो फरेब तबाह बर्बाद होकर रहेगा। अल्लाह सुब्हानहू व तआला ने बता दिया कि यह है इज़्ज़त हासिल करने का असल ज़रिया, क्या? इलैही यसअदुल कलिमुत तय्यिब। यसअदु का लफ़्ज़ सआदा से है, स्वाद ऐन दाल, मसद कहते हैं अरबी ज़बान में लिफ्ट को, ऊपर चढ़ती है सीढ़ियों की तरफ, अरूज गलबा ये सारे लफ्ज़ों में आता है। असल इज़्ज़त उसको मिलेगी कि जिसका कलाम पाकीज़ा है। सवाल पैदा होता है कि कलिमा तय्यब से यहाँ क्या मुराद है, और दूसरी बात है कि इस कलिमा तय्यब से इज़्ज़त कैसे मिलती है। अल्लाह के नबी सल्लम ने जो पहली कॉल मक्का वालों को दी थी नबूवत मिलने के बाद, वो क्या थी? जब आपको हुक्म मिला कि फानजी रशीरत कल अकरबीन, अपने करीबी रिश्तेदारों को डराइए, तो आपने उन सबको जमा करके जो पैगाम दिया था वो क्या था? कि ए लोगो, क्या मैं तुम्हें वो कलिमा ना बताऊँ कि अगर तुमने उसको मान लिया तो अरब तो अरब अजम के भी हुक्मरान बन जाओगे। मक्का वाले जिनके अंदर घुत्ती में ये चीज़ बैठी हुई थी कि उनको लीडर बनना है, वर्ल्ड लीडर बनने का शौक था, अपने आप को बड़ा बनाना चाहते थे, उन्होंने कहा कि क्यों नहीं, हम तो बहुत खुशी से ये कलमा बोलेंगे। अबू जाहल तो बहुत एक्साइटेड था कि शायद क्या बात वो कहेंगे, तो अल्लाह के नबी सल्लम ने जब ये बात कही कि कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहून, अल्लाह को एक मानो तुम फलाह पा जाओगे, ये बात सुन के फिर बुरा मनाया, और अबू लहब ने भी जो गलत बातें बोल दी तो पता क्या चला कि कलिमत तैयब से मुराद क्या है, ला इलाहा इल्लल्लाह। शायद इसीलिए इसको हमारे यहाँ पहला कलमा तैयब, तैयब मैंने पाक, ला इलाहा इल्लल्लाह कहते हैं, पूरा एक जुमला है। हाँ, फिर सूरत इब्राहिम में हम पढ़ चुके कि अलम तरा कैफ़ दरबल्लाहु मसलन कलिमतन तैयबतन, क्या देखा नहीं कि अल्लाह बयान करता है कलिमा तैयबा की मिसाल। तो पहली बात तो यह है कि कलिमत तैयब से मुराद है ला इलाहा इल्लल्लाह। क्यों? इसलिए कि इस कलमे को पढ़ते ही दिल पाक हो जाता है हर खराबी से, हर गंदगी से। ये नहीं है कि इंसान बिल्कुल साफ सुथरा हो के बग़ैर किसी गुनाह के हो जाता है, लेकिन मुराद ये कि उसके दिल से ला की तलवार के ज़रिए सारे झूठे माबूद ख़त्म हो जाते हैं। अल्लाह के यहाँ झूठे और खबीस और मुफ्सदाना अक़वाल को कभी उरूज नहीं मिलता। दुनिया में बज़ाहर हम देखते हैं कि कुछ लोग कुफर के बावजूद बड़ी बड़ी ताकतें, बड़े बड़े नाम बन जाते हैं उनके, लेकिन ये चार दिन की चांदनी है। ये एक ऐसी इमारत है कि जिसकी बुनियाद नहीं होती, और ऊपर जितनी मर्जी बढ़ाते जाएं हल्की सी हवा चलती है और वो इमारत गिर जाती है। बिल्कुल इसी तरह अल्लाह ताला की ज़ात जो है वो एक बंदे को हकीकी बुलंदियाँ तब देती है जब वो दिल से अल्लाह ताला की बात को मानता है। फिर इसी तरह कलिमु तैयब से मुराद हर वो कौल है जो अल्लाह सुबहान तआला की इताअत और फरमा बरदारी में हो, जो बात वो कहे समेना व अतवाना। ये है कलिमत तैयब कि अल्लाह जो तू कहेगा वो हम मानेंगे, हमें बिल्कुल इस बात की परवाह नहीं कि ये बात सुननी करनी हमारी इज्जत में कमी करती है, इससे हमारे रंग रूप, हमारे गेटअप में, हमारे स्टेटस में कोई कमी बेशी आती है, कोई इससे फ़र्क नहीं पड़ता। इंसान हकीकत में इस बात के लिए तैयार हो जाता है कि अल्लाह यकीनन मैं तेरी बात को मानूंगी, जो तू कहेगा वो करूंगी, क्योंकि मुझे तेरी बात मान के ही दुनिया में भी इज़्ज़त मिलेगी और आखिरत में भी मिलेगी। और ये है चीज़ जो इंसान को वाकई दूसरों से बेनियाज कर देती है। ऐसा बंदा फिर पीपल कॉन्शियस नहीं रहता, उसके ऊपर सोशल प्रेशर नहीं रहता कि लोग क्या कहेंगे, लोग मेरे बारे में क्या कहेंगे, बल्कि उसको फ़िक्र क्या होती है कि इस कलमे के ज़रिए से मैं ऐसे पर लगाकर जन्नत की तरफ चला जाऊंगा, अल्लाह की रजामंदी की तरफ चला जाऊंगा जो मुझे हमेशा की इज्जत अता करेगा। फिर आप देखिए कि लफ्ज़ चूँकि जमा का है, ये जो अलकलीम है ना, अलकलेमतुन की जमा होती है, तो एक से ज़्यादा इसके मानी होंगे ना, तो फिर इससे एक और मानी क्या है, अल्लाह ताला की तस्बीह और तहमीद, यानी सुबहान अल्लाह कहना और अल्हम्दुलिल्लाह कहना। हज़रत अब्दुल्ला बिन मसूद से एक रिवायत है कि जब कोई मुसलमान ये कहता है सुब्हानल्लाहि व बिहम्दिही वल्हम्दुलिल्लाहि ला इलाहा इल्लल्लाह अल्लाहु अकबरु तबारकल्लाह, तो इन जुमलों को एक फ़रिश्ता अपने परों के नीचे महफूज कर लेता है और आसमान का रुख करता है। इमेजिन करें कैसा लगता होगा। फरिश्तों के जिस मजमे के पास से इसका गुजर होता है, वो फरिश्ते इस जुमले के कहने वाले के लिए इस्तग़फ़ार करते हैं, यहाँ तक कि वो इसको लेकर अल्लाह ताला के हजूर में पहुँच जाता है। इसके बाद इब्ने मसूद ने इसी आयत की तिलावत की, इलैही यस्सदुल कलिमुत तैयब। लफ्ज़ यस्सदु से भी जहन में उड़ने का तसव्वुर आता है ना कि कोई चीज़ ऊपर जा रही है, बुलंदियों की तरफ जा रही है, तो लिहाजा जिक्र असकार अल्लाह के बताए हुए तरीक़ों, अल्लाह के नबी के सिखाए हुए तरीक़ों के ज़रिए से एक बंदा जब हकीकत में इस चीज़ की तरफ जाता है तो अल्लाह ताला उसको दिल का सुकून भी देता है, खुशी भी देता है। अलामा कुर्तुबी कहते हैं जो शख्स अल्लाह ताला की जनाब से इज़्ज़त तलब करता है, यानी लोगों से नहीं इज़्ज़त मांगता, अल्लाह से मांगता है, और अपनी इस तलब की सदाकत को अपने अंदर आजजी और न्याजमंदी से सच्चा भी साबित करता है, तो वो अल्लाह ताला की जनाब से इस इज़्ज़त को पा लेगा, और वो इज़्ज़त इसे रोकी भी नहीं जाएगी और इसे छुपाई भी नहीं जाएगी। देखिए जितनी इज़्ज़त दीन देता है उतनी दुनिया तो नहीं देती। बस आप देखिए कि दुनिया में अमूमन लोग किन की इज़्ज़त करते हैं, एक्ट्रेसेस की, गुलकारों की, कब तक करते हैं, जब तक वो फ़न की चोटियों पे होते हैं। उनकी ज़िंदगी में बेचारों का कुछ सवाल शुरू हो जाता है, फिर ऐसी ख़बरें आप सुनते हैं माजी की अदाकाराएँ और मुस्तकबिल की अदाकाराएँ, और अब फलां की बात नहीं चलती, अब उसकी जगह फलां ने ले ली और लेग पुलिंग। इसके बरक्स अल्लाह का दीन जो इज़्ज़त देता है ना, उसकी उम्र के साथ बढ़ती है, उसके वक्त साथ बढ़ती है। दुनिया में अब देखिए कि जिस उम्र में रिटायरमेंट शुरू हो जाती है, अल्लाह के दीन में कभी रिटायरमेंट नहीं होती। अब इमाम बुखारी को देख लें, हज़रत अबू बकर सिद्दीक, उमर फ़ारूक, बड़े बड़े नामों को सोचते जाइए, کوئی ریٹائر نہیں ہوا، کیونکہ ایک سچا مومن ساری زندگی اللہ تعالیٰ کی رضا میں جیتا ہے، اور اللہ تعالیٰ اس کو اس کا بدلہ دنیا میں بھی دے دیتا ہے اور آخرت میں تو دے گا. ایک حدیث کا خلاصہ ہے کہ العلم یرفع شان صاحبہ، کہ علم اپنے صاحب، صاحب کون ہے جو اس کو لے رہا ہے، جیسے اس وقت آپ ہیں، آپ علم کے لیے اپنے آپ کو بٹھائے ہوئے ہیں نا، تو علم اپنے صاحب کی شان بڑھاتا ہے. پھر اسی طرح قرآن پاک انسان کی عزت کو بڑھاتا ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا ان اللہ یرفع بہذا، حاضہ سے مراد قرآن ہے، کہ بے شک اللہ تعالیٰ بلندیاں دیتا ہے اس قرآن کے ذریعے اقوامن، قوموں کو، ویدع بہا آخرین، اور اسی کے ذریعے ذلیل کر دیتا ہے، پست کر دیتا ہے قوموں کو. کس کو قرآن عزت دیتا ہے؟ جو قرآن پڑھنے کے بعد والعمل الصالح، پھر عمل صالح بھی کرتا ہے، یہ قرآن اس کے حق میں حجت بنتا ہے. اور جو قرآن پڑھتا ہے لیکن اس قرآن پہ عمل نہیں کرتا، تو حدیث میں آتا ہے کہ بعض لوگ قرآن پڑھتے ہیں اور قرآن ان پر لعنت کر رہا ہوتا ہے، یعنی وہ جو کہہ رہے ہوتے ہیں اس پہ خود بھی عمل نہیں کرتے. تو اصل بات کیا ہے کہ کلمہ طیب کے جو پر ہیں وہ عمل صالح ہے. اسی طرح کلمہ طیب کے اندر ایک چیز آتی ہے، امر بالمعروف اور نہیں عن المنکر، لوگوں کو اچھی باتوں کا حکم دینا اور بری باتوں سے روک دینا، رک جانا. آگے بھی ہم پڑھیں گے انشاءاللہ، صورت آنے والی ہے اس میں، کہ وَمَنْ أَحْسَنُ قَوْلًا مِمَّنْ دَعَ إِلَى اللَّهِ، اس سے بھی زیادہ اچھی کسی کی بات ہو سکتی ہے جو اللہ کی طرف بلائے، وَعَمِلَ صَالِحًا، اور خود بھی اچھے کام کریں اور لوگوں کو نیکیوں کی دعوت دے. تو ضرورت ہے اس بات کی کہ انسان عزت پانے کے لیے ان صحیح طریقوں کا استعمال کرے، نہ کہ غلط کو. اب دوسری بات ہے کہ والعمل الصالح، تھوڑی سی اس کی بھی ضرورت ہے. آپ اس سورت کی اس آیت کو بھی اگر نوٹ کر لیں، اور آگے بھی ایک دو آیتیں آنے والی ہیں، محسوس کریں گے کہ اس سورت کے اندر اللہ سبحانہ تعالیٰ قرآن پڑھنے والوں سے مخاطب ہے، کہ دیکھو تمہیں اللہ نے عزت دے دی، تم نمایاں ہو گئے، تم زمین پہ چمکتے ہوئے ستارے بن گئے، تم اپنے اپنے خاندانوں میں ایک نیا نقطہ بن گئے، لیکن یاد رکھو تمہاری یہ عزت، تمہاری یہ قدر کب ہوگی؟ جب والعمل الصالح، جب عمل صالح کرو گے. اب دیکھیے کہ قرآن مجید قول صالح اور عمل صالح کو لازم اور ملزوم کی حیثیت سے پیش کرتا ہے. کوئی عمل محض اپنی ظاہری شکل کے اعتبار سے صالح نہیں ہو سکتا جب تک کہ اس کے پیچھے عقیدہ درست نہ ہو، اور کوئی اچھا عقیدہ اس وقت تک معتبر نہیں ہو سکتا جب تک اس عقیدے کو رکھنے والا اس کے مطابق عمل نہ کر رہا ہو. مثلاً زبان سے کوئی کہے کہ لا الہ الا اللہ، میں اللہ کو ایک مانتا ہوں، ایاک نعبد و ایاک نستعین، اللہ کی عبادت، اس کی بندگی کرتا ہوں، لیکن اس کا عمل اس کی تکذیب کرے، شراب اس کے ہاتھ میں ہو، زنا اس کی عادت ہو، اللہ کی نافرمانیاں اس کا شعار ہو، تو بتائیے کہ پھر وہ چیز کہاں پہنچے گی؟ چڑھے گی نہیں، یہیں کی یہیں پڑی رہے گی. تو والعمل الصالح، ایک روایت میں آتا ہے کہ علم عمل صالح کے بغیر بیکار ہے، اور کوئی عمل اچھی نیت کے بغیر بیکار ہے. تو ساری باتوں کا خلاصہ کیا ہے کہ عمل سے زندگی بنتی ہے، جنت بھی جہنم بھی. دونوں باتوں کو جمع کر لیں تو جس کو عزت چاہیے، جس کو غلبہ چاہیے، جس کو قوت چاہیے، اس کو عمل صالح کرنے پڑیں گے. دیکھیے کہ قرآن سے جڑنے کے بعد انسان کے پلانس بدل جاتے ہیں. پہلے اگر ہم دنیا میں کچھ اور کام کر کے عزت چاہتے تھے، تو اب قرآن کے ساتھ جڑتے ہی ہمارے پلان کچھ اور ہو گئے. ہو سکتا ہے آپ کے ذہنوں میں یہ چیزیں آتی ہو کہ انشاءاللہ تعالی ہم قرآن پاک پڑھیں گے، پھر اب اسی فیلڈ میں آگے چلیں گے، ہم اور ایکسیلنسی پہ جائیں گے، پھر ہم بہت اچھا سیکھیں گے، ہم دوسرے سبجیکٹس بھی سیکھیں گے، پھر ہم آگے کہیں سکھانے میں کوشش کریں گے، پھر ہم بھی اللہ کا دین پھیلائیں گے. یہ بہت اچھے پلان ہیں اگر آپ کے بن رہے ہیں، لیکن آپ آج ہی لکھ لیں اپنی نوٹس کے کونوں پہ کہ آپ کے ان سارے اچھے جذبات اور خیالات کے باوجود آپ کو اگلی زندگی میں دین کے نام پہ اللہ نے جو عزت دینی ہے، یا دین کا جو آپ سے کام کرانا ہے، وہ بہت زیادہ منحصر ہے آپ کے عمل صالح پہ. نیتیں اچھی ہوں، عمل صالح نہ ہوں، جہاں سے آئے تھے وہیں پلٹ گئے، وہی محبتیں، وہی ساری چیزیں، تو پھر اللہ تعالیٰ آزمائش کے لیے دے دے تو دے دے، لیکن یہ اللہ تعالیٰ کی سنت نہیں ہے. کتنا آسان ہے نا عزت پانا. لوگ عزت دار بننے کے لیے سر سے پاؤں کی زور لگاتے ہیں، راتوں کو جاگتے ہیں، اسٹیٹس بلند کرتے ہیں، بڑی گاڑیاں لیتے ہیں عموماً لوگ. سوچیں ذرا کیا کیا کرتے ہیں لوگ عزت کے لیے. عموماً ہمارے ہاں تو یہ جملہ بولا جاتا ہے جی عزت کا مسئلہ، خاص طور پہ شادی بیاہوں کے موقع پہ. دو بیٹی کو کپڑے زیور عزت کا مسئلہ ہے, پہناؤ بیٹی کی ساس کو جھمکے تاکہ عزت کرے گی. یہ ساری چیزیں کیا ہیں؟ عزت کے نام پہ کرتے ہیں نا, مل جاتی ہے عزت. یہ ہماری بہت بڑی غلطی ہوتی ہے. ہم جب کسی کے ساتھ کوئی بھی معاملہ کرتے ہیں اور اس کو ہم اپنی نظر سے دیکھتے ہیں تو اس سے خیر نہیں نکل سکتی, شر ہی نکلے گا. تو ہم سب کی اب عزت کس میں؟ اللہ کے حکم کو ماننے کی, اللہ کی طرف جانے کی. بعض مفسرین کہتے ہیں کہ یس صدو کے لفظ سے یہاں مراد ہے قبولیت, یعنی اللہ کی طرف چڑھتا ہے, چڑھاتا ہے, مطلب کہ اللہ تعالیٰ اس کو قبول کر لیتا ہے. قبولیت اس سے مراد ہے, اور یہ بہت درست چیز ہے. نبی صلی اللہ علیہ وسلم نے فرمایا, اللہ تعالیٰ کسی قول کو بغیر عمل کے, جتنے مرضی باتیں کرتے رہے لیکن عمل نہیں ہے, اور کسی قول و عمل کو بغیر نیت کے, اور کسی قول و عمل اور نیت کو بغیر مطابقت سنت کے قبول نہیں کرتا. تین چیزیں ان کے مختلف کمبینیشن ہیں, قول کو عمل کے بغیر, قول اور عمل کو نیت کے بغیر, اور قول عمل نیت سب اچھا ہو لیکن اتباع سنت نہ ہو تو اللہ تعالیٰ قبول نہیں کرے گا. تو سنت کی بات اس کے اندر بہرحال آ گئی. پھر اس کے بعد فرمایا, وَالَّذِينَ يَمْكُرُونَ السَّيِّئَاتِ لَهُمْ عَذَابٌ شَدِيدٌ, جو لوگ فریب کاریاں کرتے ہیں برے کاموں کے لیے ان کے لیے شدید عذاب ہے. پیچھے بات ہوئی کلمہ طیب کی, اب یہاں يَمْكُرُونَ السَّيِّئَاتِ کی بات ہو گئی کہ جو لوگ برے کام کرتے ہیں ان کو کبھی بھی خیر نہیں ملے گی, اچھی چیز نہیں ہوگی. یم قرون کا لفظ مکر سے ہے. مکر کہتے ہیں خفیہ طریقے سے کوئی کام کرنا, کسی کو نقصان دینا, ہڈن بات ہونا. دیکھا جائے تو کفر اور شرک بھی خفیہ سازش ہوتی ہے, کیونکہ اس کے ذریعے سے لوگ اللہ تعالیٰ کے راستے پہ چلنے والوں کو نقصان دیتے ہیں. اسی طرح اشارہ ہے اس میں نبی صلی اللہ علیہ وسلم کے قتل کی سازشوں کی طرف جو مکہ والوں نے کی. اسی طرح ریاکاری بھی ایک مکر ہے, کیونکہ دکھا ہم یہ رہے ہوتے ہیں کہ ہم اللہ کے لیے کر رہے ہیں لیکن حقیقت میں ہم کر لوگوں کے لیے ہوتے ہیں. ایسے تمام لوگوں کے لیے عذاب شدید, زبردست قسم کا عذاب ہوگا ایسے لوگوں کو. اور ومکر اولائک ہوا یبور, اور ان کا مکر و فریب تباہ ہو کرے گا. یبور کا لفظ بارہ یبورو سے ہے کہ ان کا مال ہلاک ہوگا. یبور جو ہے نا ہلاک کے معنوں میں ہلاکت, یعنی جو لوگ اللہ اور اس کے رسول کے خلاف سازشیں کر رہے ہوتے ہیں ان کی سازشیں سب انہی کی طرف پلٹیں گی. یہ مسلمانوں کو شکست دینے, ان کے اندر انتشار پیدا کرنے کی کوششیں کرتے ہیں. کل ان کو جو عذاب ہونے والا ہے اسے لگ جائے گا ان کو پتہ. عرب لوگ جب کسی چیز کی ہلاکت اور فنا ہونے کی بات کرتے تو کہا کرتے تھے بارہ یبورو, یعنی وہ چیز ختم ہو گئی. کبھی بازار ٹھنڈا پڑتا ہے نا, جس کو مندہ کہتے ہیں ہماری زبان میں, تو اس وقت کہا کرتے تھے بارہ تسوق, بازار ٹھنڈا پڑ گیا. وہی لفظ یہاں استعمال کیا گیا, سب کچھ ختم ہو جائے گا, انسان کے پاس کچھ بھی نہیں رہے گا. پھر ایک اور نعمت کا تذکرہ, واللہ خلقکم من تراب ثم من نطفة ثم جعلکم ازواجا, اور اللہ تعالیٰ نے پیدا کیا ہے تمہیں مٹی سے, پھر پانی کی بوند سے, پھر تم کو بنا دیا جوڑے جوڑے, ثم جعلکم ازواجا, پھر جوڑے بنا دیا. تخلیق کا تذکرہ ہے, آدم علیہ السلام کو مٹی سے بنایا, پھر اس کے بعد آج کل ہر انسان جو ہر بچہ نطفے سے بنتا ہے, پھر جب نطفہ بدل جاتا ہے بڑھ جاتا ہے تو اس کے بعد پھر جوڑے جوڑے بنتے ہیں. جوڑے کا لفظ یہاں سپاؤس کے معنوں میں بھی آ سکتا ہے, یعنی مرد اور عورت, میل اینڈ فیمیل, اور ازواج قسموں کے معنوں میں بھی آ سکتا ہے, کائنڈس کے معنوں میں, کوئی گورا, کوئی کالا, کوئی لمبا, کوئی پتلا, ہر طرح کا انسان مختلف ہے. اللہ نے ان کی نسلیں چلائیں. وما تحمل من انسا, اور نہیں اٹھاتی کوئی عورت, ولا تدعو الا بعلمہ, اور نہ وہ اس کو جنتی ہے. تدعو کی ضمیر کس کی طرف ہے؟ خلقکم میں تمہاری طرف, یعنی اس بچے کو ماں جو اٹھاتی ہے اللہ کو اس کا علم ہے. بعض دفعہ ماں کو خود نہیں پتہ چلتا کہ میں پریگننٹ ہوں کہ نہیں, بعض دفعہ شروع کے دنوں میں نہیں پتہ چلتا. اللہ تعالیٰ کہتے ہیں کہ مجھے اس وقت بھی پتہ ہوتا ہے جس وقت ابھی اس کی بنیاد بھی نہیں ڈلی ہوتی, یا ابھی اس کے بالکل آغاز کے دن ہوتے ہیں. کون کیا کر رہا ہے, کہاں ہے, کس حال میں ہے, اللہ تعالیٰ کو اس کا خوب اچھی طرح پتہ ہے, کوئی چیز اس سے نہیں چھپتی. وَمَا يُعَمَّرُ مِن مُعَمَّرٍ, اور نہ لمبی عمر دی جاتی ہے کسی طویل العمر کو. دونوں کے اندر لفظ عین میم را ہے. عمرہ کہتے ہیں آباد کرنے کو, اسی سے لفظ عمر بھی ہے، معمور، عمرہ بھی اسی سے ہی ہے، پیچھے ہم بات کر چکے. بیت المعمور اس گھر کو کہتے ہیں جس میں فرشتے طواف کرتے ہیں، ہر وقت بھرا رہتا ہے، کراؤڈڈ ہے، اس کی وجہ سے اس کو معمور کہتے ہیں. تو یعمر کیا ہوا ادھر دیکھیے گا ذرا، فعل ہے کہ اس میں یعمر فعل مدارے ہے، ٹھیک ہے شاباش. وما یعمر میں معمر، معمر کیا ہے پھر اس میں کہ فعل ہے؟ اس میں دیکھیے کہ ایک ہی روٹ ہے نا، تو یعمر اور معمر، معمر جس کو عمر دی گئی، تو اس سے مفعول ہے کہ جس کو عمر دی گئی، مراد ہے کہ جس کو لمبی عمر دی گئی. عمر تو سب کو دی جاتی ہے لیکن یہاں اشارہ ہے لمبی عمر کی طرف، مراد ہے کیا کہ جس کو بہت لمبی عمر دے دے. اور دوسرا ولا ينقص من عمره، اور نہ کم رکھی جاتی ہے کسی کی عمر، الا فی کتاب، مگر اس کی تفصیل کتاب میں موجود ہے. اور یہ سب کیسے ہو رہا ہے؟ ہمارے تو اکاؤنٹس ہی نہیں ٹھیک ہوتے، ہمیں تو بعض دفعہ اپنے چار چھ لوگوں کی صحیح عمریں اور ان کی زندگی کے حالات نہیں پتہ ہوتے. اللہ تعالیٰ کہتے ہیں ان ذالک علی اللہ یسیر، یہ بات اللہ کے لیے بہت آسان ہے. کسی کی لمبی عمر ہو، اللہ کو اس کے پچھلی زندگی کے گناہ بھولتے نہیں ہیں. کتنی لمبی عمر آئی تھی ذرا سوچیں، اگر اللہ کے اکاؤنٹس ہمارے اکاؤنٹس جیسے ہوتے کیا حال ہوتا، گھپلے ہوتے کہ نہ ہوتے. کوئی 60 سال کی عمر کا ہوتا، پتہ چلتا وہ 20 سال کا اکاؤنٹ ہی ڈیلیٹ ہو گیا، وہ کمپیوٹر کریش ہو گیا تھا، وہ فائل ڈیلیٹ ہو گئی تھی، وہ وائرس آ گیا تھا، وہ کافی گم گئی تھی. ہر بندہ سوچے. میں سوچتی ہوں کہ اسلام میں لکھت پڑھت کی اتنی اہمیت کیوں ہے؟ یہ اللہ نے ہمیں فطرت سے سکھا دیا. قرآن میں آپ دیکھیں گے بہت زیادہ گنتی کا تذکرہ ہے. وَمَا تَسْقُطُ مِنْ وَرَقَةٍ، سورۃ الانعام میں ہم نے پڑھا تھا کہ کوئی پتہ بھی ایسا نہیں جو زمین سے گرے اور اللہ کو اس کے بارے میں نہ پتہ ہو. یہاں اس آیت کا مطلب کیا ہے کہ جو بچہ بھی پیدا ہوتا ہے اس کی عمر لمبی ہونی ہے یا چھوٹی ہونی ہے، اللہ کو پہلے سے پتہ ہوتا ہے. اللہ تعالیٰ نے اس چیز کو بہتری پہ رکھا ہے. اب یہاں کچھ لوگوں کو ایک بہت بڑی غلطی ہوئی، وہ کہتے ہیں کہ سائنس کی ترقی نے لوگوں کی عمر کو لمبا کر دیا. وقت سے پہلے بیماریاں چونکہ ڈسکور ہو جاتی ہیں، بچے بچ جاتے ہیں اور اس طرح لمبی عمر ہوتی ہے. حالانکہ آپ اس کی دلیلیں جا کے کھلے عام لوگوں میں دیکھ لیجئے، جب کچھ بھی طب نہیں تھی، آج بھی ماشاءاللہ 80-90 کی عمر کے لوگ آپ کو صحت مند دکھیں گے. آپ آج سے ذرا 2 جنریشن پیچھے جا کے دیکھیں، 70s 80s کی عمر عام تھی. آج آپ تو بچے کے پیدا ہونے سے پہلے چیک اپ کرا رہے ہوتے ہیں، آپ تو اس کے انجیکشنز ماں کے پیٹ میں لگواتے ہیں، پیدا ہوتے اس معصوم سے پھول کو ہر وقت ڈاکٹروں کے ہاتھوں میں لے جاتے ہیں. تو کیا اب تو بچے مرنے ہی نہیں چاہیے؟ لیکن آپ دیکھیں کہ موت کا ریشو کتنا ہے، جوانی کی موت کا کتنا ہے، اور بڑھاپے کو پہنچنے والے لوگ بہت کم ہو گئے. اور یہ اللہ کے نبی کی پیشن گوئیوں میں سے ہے کہ قیامت کے قریب عمریں چھوٹی ہو جائیں گی. اور آپ دیکھ سکتے ہیں پہلے ہزاروں سال کی عمریں بھی تھیں، 100-100 سال کی عام عمر تھی، اور اللہ کے نبی نے کہا کہ میری امت کی عمر تو بس 60 سے 70 کے بیچ میں. حضرت عیسیٰ کے پاس کہتے ہیں ایک عورت آئی اور اس نے رو کے ذکر کیا کہ میرا ایک بیٹا تو 100 سال کا ہو کے بیچارہ مر گیا اتنی جلدی، دوسرا تو صرف 200 سال کا ہو کے مر گیا. تو انہوں نے کہا کہ ہمارے بعد ایک ایسی عمر آنے والی ہے کہ جن کی شان تو بہت ہے لیکن ان کی عمریں بہت چھوٹی ہوں گی. تو آپ کو پتہ اس بوڑھی اماں نے کیا کہا تھا؟ کہ اچھا پھر وہ تو کچے گھروں میں ہی رہیں گے. آج آ کے دیکھیں ذرا ہمارے گھروں کو، تو اماں بھی مایوس ہو جائے گی. لیکن آپ دیکھ لیں کہ عمریں کم ہو رہی ہیں. یہ کیسے ہو سکتا ہے کہ سائنس کے ساتھ پھر اب عمر بڑھتی جائے؟ جتنا آپ جلدی چیک اپ شروع کروا دیتے ہیں نا، اتنی زیادہ بیماریاں ڈسکور ہو جاتی ہیں جو کہ فطرتاً خود بخود ٹھیک ہو جانی ہے. یہ میں آپ کو کوئی ڈاکٹروں کے خلاف نہیں کر رہی، لیکن سچ بتا رہی ہوں. آپ اپنے جسم کو انٹریٹڈ چھوڑیں. ہم بعض ٹیسٹوں کے ذریعے اپنے جسموں کے اندر ایسے جرمز داخل کروا چکے ہوتے ہیں کہ جو بیماریوں کا شکار ہوتے ہیں. اندر آپ کبھی دیکھیں نا تو پورا ایک جنگی نظام چل رہا ہے ہمارے جسم کے. اینٹی باڈیز ہوتی ہیں ہمارے جسم میں، ہر وقت فضا سے، آکسیجن سے، لوگوں سے، ادھر ادھر سے جرمز جاتے ہیں. جراثیم گئے، کسی سے نزلے کے گئے، کسی سے کھانسی کے گئے، کچھ کچھ ہوئے. جو ہی ہمارے جسم میں کہیں سے کوئی جرم جاتا ہے، اللہ تعالیٰ نے برین کے اندر ایک ایسا سسٹم کیا ہوا ہے، یعنی جس طرح آپ ٹیکسٹنگ کرتے ہیں نا الرٹ، یہاں سے کرتے ہیں تو ٹک وہاں جاتی ہے، فوراً دماغ سے ایک لیکوڈ نکلتا ہے اور وہ جسم کو الرٹ کرتا ہے کہ ادھر زخم ہوا ہے. آپ دیکھیں گے کہ چند سیکنڈ کے اندر وہاں سے میسج جاتا ہے، اور جہاں کوئی جراثیم داخل ہوتا ہے وہاں ایک اینٹی باڈی بن جاتی ہے، اس کو اینٹی باڈی کہتے ہیں. और वो दोनों लड़ते हैं। ये जो जख्मों के अंदर से पस निकलती है ना, जब कभी जख्म हो तो पीली पीली पस, ये पस उन एंटीबॉडीज की डेड बॉडीज होती हैं। वो सेल्स टूट जाते हैं जो दिफा कर रहे होते हैं, अगर ये ना हो तो वो सारा जिस्म ही अंदर से गल जाए। ये जख्म जो होते हैं ये भी अल्लाह की नेमत है। जख्मों पे जो खून बनता है ये भी अल्लाह की नेमत है। उसमें जो पस बनती है ये भी अल्लाह की नेमत है। जलते ही जो छाला बन जाता है और उसमें पानी पड़ जाता है, ये भी अल्लाह की नेमत है। क्या क्या करेंगे, किस पे गौर करेंगे। इतना प्यारा निज़ाम उसने चला दिया और उसने कहा मुझे पता है लंबी उम्र है कि छोटी उम्र है, तुम अल्लाह के फैसलों को नहीं बदल सकते। बाज़ लोगों ने कहा अच्छा फिर अल्लाह ने तो उम्रें लिख दी हैं, फिर तो हम दुआ भी ना करें। बाज़ लोग इस आयत को तकदीर के मामले में पेश करते हैं। तो पीछे इस पर हम बात तफसील से कर चुके कि इसका ताल्लुक तकदीर से कैसे है कि लोहे महफूज में अल्लाह ताला ने उम्र लिखी हुई थी, फिर दुनिया में आकर वो कमी हुई उसमें बड़ी हुई, जैसे कुछ अमल है मसलन सिला रहमी है उससे उम्र बढ़ जाती है, फिर इसी तरह बरकत आती है। आप देखिए कि आज के दौर में अगर आप गौर करें ना, तो एक छोटी सी चीज़ आपसे शेयर करती हूँ। एक रिपोर्ट में सुन रही थी कि 50 साल की उम्र पाने वाला एक शख्स, उन्हीं की रिपोर्ट्स के मुताबिक 10 साल टीवी के आगे बैठ के गुजार देता है। ये काम रिपोर्ट है आज के फी ज़माना लोगों के टीवी देखने के असर से जो पैदा होती है। अब आप सोचिए कि असल उम्र थी 50, 10 साल आपने टीवी दे के बेकार इधर उधर गुजार दिए, तो आपकी उम्र कम हुई कि ज़्यादा। कम हो गई, आपने कम करवा ली अपनी उम्र। युनक़सु मिन उम्रिही, कुरान पढ़ने से पहले आप सोते थे 10 घंटे, अब सोते हैं आप 6 घंटे, 4 घंटे कहाँ गए। वमा युअम्मरु मिन मुअम्मरिन, आपके रोज़ के घंटों में 4 घंटे का इजाफा हो गया। याद रखिए जब हम नेकियों की तरफ आते हैं ना, हम कम सोते हैं, या हम जो सुस्तियों के मारे उठते थे, पहले तो अदाओं से उठते थे। आप कभी सुबह उठ के बिस्तर से उठ के चाय की प्याली लेने तक की अदाएँ ज़रा ऊपर से कैमरा डाल के देखें, खुद ही शर्म आ जाए, अंगड़ाइयाँ लेते हुए और यूँ जमाइयाँ लेते हुए। जितनी आप नेकियाँ करेंगे अल्लाह आपको उतनी तौफीक देगा, ये बरकत होती है। आप देखिए कि उम्रों में बरकत, आँखों में बरकत, कानों में बरकत। इमाम बुखारी नबीना पैदा हुए थे, लेकिन बाद में चाँद की रोशनी में सही बुखारी लिखी उन्होंने। अभी तक तो आप इन लोगों तक पहुँचे ही नहीं है, मुहद्दिसीन, जिनकी कोशिशों से ये सारा इल्म हम तक पहुँचा। हम में से कौन था उस दौर में जो लेके आता। तो जिस उम्र को आप अल्लाह के रास्ते में लगाएंगे बरकत होगी, जैसे माल अल्लाह के रास्ते में लगाते हैं तो बरकत होती है। आपको वक्त कम लगे ना अपनी ज़िंदगी का कि मेरे पास वक्त नहीं है, यकीन करें आप कोई नया नेकी का काम शुरू कर दें, 2 नफिल कसरत से पढ़ने शुरू कर दें। आपको लगता है ना कि मेरी सेहत ठीक नहीं है, आप रोज़ा रखना शुरू कर दें, जहाँ कमी महसूस करें कुछ करें। आपको लगता है ना मेमोरी लॉस्ट है, मेमोरी लूज़ हो गई, कोई याददाश्त नहीं अच्छी, कोई ना कोई चीज़ याद करनी शुरू कर दें। अल्लाह के वादे हैं, हर चीज़ को वो कर सकता है। इन नज़ालिक अलल्लाहि यसीर, ये सब कुछ अल्लाह पर बहुत आसान है, उसके लिए कुछ मुश्किल नहीं, और वो तो इतना कुछ कर चुका है।